यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रसंघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी। राष्ट्रिय सभाको बैठकद्वारा सार्वजनिक सेवा प्रसारण विधेयक 2077 पारित। सरकार र निजी क्षेत्रसँग सहकार्यमा अघि बढ़ने अर्थमन्त्री विष्णु पौडेलको भनाई। र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास असफल। राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसद्वारा घटनाको निन्दा। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिने क्रममा आफूले नेपालको प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने प्रस्ताव गर्नुभएको छ। महासभामा उठाइने विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराउँदै उहाँले राष्ट्रसंघको बड़ा पत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिको स्पष्ट जानकारी गराउनुभयो। उहाँले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौम सत्ता सम्पन्न, स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले आफूहरूले देश र जनताको लागि राजनीतिक गर्ने तथा आजका लागि त्यो भन्दा बढ़ी भोलिका लागि राजनीतिक गर्ने भएकाले यस तथ्यलाई मनन गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने प्रष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले महासभामा फ्यूचर समिटमा सम्बोधन गरी मानव जाति र धरतीको सुरक्षा, हिमाल र समुद्रको इकोसिस्टम बारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको बताउनुभयो। उहाँले अमेरिकामा रहँदा न्यूयोर्क स्थित कोलम्बिया विश्वविद्यालय र बोस्टन स्थित हार्वर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्रांगिक दृष्टिकोण राख्ने प्रश्न गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदमा माओवादीको सशस्त्र आन्दोलनलाई लिएर प्रयोग भएको हिंसा शब्द परिवर्तनका लागि भएको आन्दोलनलाई अपमानित गर्ने गरी आएको बताएको छ। बैठक शुरू भए लगत्तै समय माग गरी माओवादी केन्द्रका नेता शक्ति बस्नेतले संसदमा माओवादीबाट मुलुकको परिवर्तनका लागि भएको आन्दोलनलाई अपमानित गर्ने गरी अपमानजनक ढंगबाट आएका विचारहरूप्रति असहमति रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले सिन्धुलीमा उत्पादित जुनार खेतीमा सुडे पुतलीले क्षति पुर्याउँदा किसानहरू मारमा परेको भन्दै नियन्त्रणका लागि प्राविधिक खटाउनु पर्ने र किसानलाई राहतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले कालापानी, लिपुलेग र लिम्पिया धुरा नेपालको भूभाग होइन भने सांसदहरूले दिएको विचारप्रति असन्तुष्टि जनाउँदै यसको छानबिन गर्नुपर्ने माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक 2077का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट संशोधित सहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयकमा भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मुस्लिम आयोगको आर्थिक वर्ष 2079-80 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाका दुई समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। समितिको आज बिहान बसेको बैठकबाट राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माया प्रसाद शर्मा र विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित हुनुभएको हो। नवनिर्वाचित समितिका सभापतिहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ। शपथ लगत्तै दुवै समितिका सभापतिहरूले आजै पदभार ग्रहण समेत गर्नु भएको छ। राष्ट्रिय सभा अन्तर्गतका रिक्त रहेको व्यवस्थापन समितिको सभापतिका लागि नेकपा एकीकृत समाजवादीका सांसद जयन्ती देवी राई र नेकपा एमालेका सांसद तुलसा कुमारी दाहालले हिजो मनोनयन दर्ता गराउनु भएको थियो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासका लागि राजनीतिक स्थिरता खोजेर नै यो प्रतिनिधि सभामा रहेको सबैभन्दा बलियो सरकार बनाएको बताउनु भएको छ। बुटोल उद्योग वाणिज्य संघको 71 साधारण सभामा आज बुटोलमा बोल्नुहुँदै उहाँले यो सरकार बनेपछि निजी क्षेत्रलाई समस्या हुने कुनै निर्णय भएको केही समस्या समाधान हुने क्रममा रहेको जानकारी दिनुभयो। मोतीपुर औद्योगिक क्षेत्रका लागि यहाँका निजी क्षेत्रले मागेको विषय हो, त्यही अनुसार सरकारले अघि बढ़ाएको पनि उहाँले बताउनुभयो। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मानसिंह र विश्व बैंकका उच्च अधिकारीहरूबीच भेटवार्ता भएको छ। शहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालय अन्तर्गत संचालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो। भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि आग्रह गर्नुभएको थियो। सो अवसरमा विश्व बैंकी नेपाल मालदिप्स श्रीलंका लागि अपरेशन म्यानेजर प्रीति अरोराले नयाँ योजनामा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। नयाँ प्रधान न्यायाधीश नियुक्ति सिफारिश गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ। बैठक साँझ 5 बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। यसअघि भदौ 28 गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो। नेपाल आयल निगमले पेट्रोल डिजल र मटीतेलको मूल्य घटाएको छ। डिजल र मटीतेलमा प्रति लिटर 5 र पेट्रोलमा प्रति लिटर 4 रूपियाँले घटाएको हो। भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार घटेर आएकोले गैराती 12 बजेदेखि लागू हुने गरी मूल्य घटाएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत 12 को निजगढ़ स्थित सड़क खण्डमा गैराती यात्रुवाहक बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा 35 जना घाइते भएका र घाइते मध्ये 8 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। विराटनगरबाट दाङ जाँदै गरेको बस गैराती निजगढ़ नगरपालिका वडा नम्बर 8 पर्ने 79 पुलबाट खसेको थियो। बसमा चालक र सहचालक सहित 43 जना यात्रु सवार थिए। सशस्त्र द्वन्द्वका कारण विस्थापित बाँकेको दुर्गम क्षेत्र नरैनापुर स्थित इलाका प्रशासन कार्यालय 21 वर्षपछि पुनस्थापना भएको छ। इलाका प्रशासन कार्यालय पुनस्थापना भएसँगै स्थानीयलाई प्रशासनिक कामका लागि 45 किलोमिटर टाढा नेपालगंज पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
सशस्त्र द्वन्द्वकालको समयमा असुरक्षाको कारण देखाउँदै देशभरिका सदरमुकाम बाहिरका कार्यालय जस्तै इलाका प्रशासन कार्यालय नरैनापुर पनि सदरमुकाम नेपालगंज सारिएको थियो। त्यस यता नरैनापुरवासीलाई प्रशासनिक कामका लागि नेपालगंज धाउनुपर्ने अवस्था बनेको थियो, जुन निकै कष्टपूर्ण थियो। स्थानीय अब्दुल अजिज
खाँ: गृह
मन्त्रालयले 8 जना कर्मचारी पठाएपछि अहिले त्यहीबाटै प्रशासनिक काम भइरहेको छ। नरैनापुर गाउँपालिकाले कृषि शाखाको भवन उपलब्ध गराएपछि इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको हो। यसले स्थानीयको पुरानो दिनचर्या फेरिएको छ। नाबिद आयातुल्ला खाँ र मोहम्मद सहरेयार खाँ:
नेपालगंज जानलाई आउने जाने खाने पिने भाडा अनि बस्ने सबै मिलाएर कम्ती एक दिनको 1000 रुपियाँ बसिहाल्छ। त्यसलाई हामीलाई फाइदा हुन्छ।
होटलमा कहीँ रुकै परे त खानाकै और रूम भाडा मिलाएके कमसेकम भाडा भाडा मिलाएके 1000-1200 नेपाली त लगै जात।
2060 सालमा नरैनापुरको कार्यालय नेपालगंज सारेर जिल्ला प्रशासन कार्यालय बाँकेमै नरैनापुर शाखा खोली प्रशासनिक कार्य हुँदै आएको थियो। तर लामो प्रयासपछि कार्यालय पुनस्थापना भएको हो। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह:
एकदम खुसीको कुरा हो, जनताको कमसेकम राम्रोसँग काम हुन्छ, घरमा बसेर।
नरैनापुरमा गृह प्रशासनका सबै सुरक्षा इकाई पुगे पनि नेपाली सेनाको ब्यारेक भने अझै नबसेको भन्दै स्थानीयले चासो गरेपछि त्यसका लागि पहल भइरहेको बाँके प्रशासनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल:
इलाका प्रहरी कार्यालयदेखि लिएर सशस्त्र प्रहरी बलको पनि बेस छ र अब विस्तारै नेपाली सेनाको पनि युनिटहरू यहाँ राख्नुपर्छ। त्यसका लागि सम्बन्धित निकायहरूले पहल गर्नुपर्छ, त्यसमा हामी पनि पहल गर्छौं जिल्ला सुरक्षा समितिको।
बाँकेको दुर्गम सीमान्त बस्ती नरैनापुरमा लामो प्रयास र प्रतीक्षाका बावजूद 2 दशकपछि प्रशासन कार्यालय पुनस्थापना हुँदा नागरिक खुशी देखिन्छन्। नवीन गिरी, रेडियो नेपाल नेपालगंज।
नेपालगंजमा इलाका प्रशासन कार्यालय 21 वर्षपछि पुनः स्थापना सम्बन्धी यो रिपोर्टपछि अब बाँकी समाचार। इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्धक हजरत मोहम्मद पैगम्बरको 1409 जन्म जयन्ती मनाउँदैछन्। इस्लाम परम्पराको हिजरी सम्बत अनुसार रबी उल अब्बल महिनाको 12 तारीक धर्म प्रवर्धक हजरत मोहम्मद पैगम्बर सल्लाह अले बसलामको जन्मदिन मानिन्छ। इस्लाम धर्मावलम्बी यस महिनाको 9 तारीकदेखि नै उत्सवमय वातावरणमा मोहम्मद डे अर्थात मोहम्मदको जन्मदिन मनाउँछन्। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक ज्यान लिने उद्देश्यले हमला गर्न खोजिएको अमेरिकी गुप्तचर निकाय एफबीआईले जनाएको छ। एफबीआईका अनुसार फ्लोरिडाको गल्फ कोर्समा ट्रम्पको हत्या गर्ने प्रयास भएको थियो। ट्रम्पलाई राइफलले ताक्दै गरेको गुप्तचरले देखेको र लगत्तै उनीहरूले ती व्यक्तिमाथि गोली प्रहार गरेको अधिकारीहरूको भनाई छ। एफबीआईका अनुसार अहिले ट्रम्प पूर्णतया सुरक्षित रहेको र हमलामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। आफूमाथि दोस्रो पटक आक्रमण प्रयास भएपछि ट्रम्पले हार नमान्ने प्रतिक्रिया दिनुभयो। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले घटनाको निन्दा गर्नुभएको छ। झण्डै 2 महिना अघि पनि ट्रम्पमाथि हमला भएको थियो। एक र्यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पको कानको तल्लो भागमा गोली लागेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रसंघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी। राष्ट्रिय सभाको बैठकद्वारा सार्वजनिक सेवा प्रसारण विधेयक 2077 पारित। सरकार र निजी क्षेत्रसँग सहकार्यमा अघि बढ़ने अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास असफल। राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसद्वारा घटनाको निन्दा। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।